भन्छ आज हामी मुक्ति पाउन कतिको सजिलो छ भन्ने अध्ययन सुरु गर्दैछौ र त्यो सुरु गर्नुभन्दा अगाडि चाहिँ हामी हिजैको अध्ययनको अन्तिम बुँदाहरूलाई एकपटक दोहोऱ्याउनेछौ त्यो के भने मुक्ति पाएको व्यक्तिले निम्न पाँचवटा सत्यताहरूलाई विश्वास गरेकै हुन्छ नम्बर एक येशू ख्रीष्ट संसारको एउटै मात्र मुक्तिदाता हुनुहुन्छ चारको बाह्र जस्तै नम्बर दुई येशू ख्रीष्ट हामीलाई बचाउन मर्नुभयो र बौरनु भयो रोमी चारको पच्चिस र दोस्रो कुरन्थी पाँचको पन्ध्र नम्बर तीनमा येशू ख्रीष्ट बचाउनलाई सामर्थ्य हुनुहुन्छ हिब्रू सातको पच्चिसमा र नम्बर चारमा येशू ख्रीष्ट बचाउन चाहनुहुन्छ योना छको सैतिसमा र नम्बर पाँचमा येशू ख्रीष्टले ती सबैलाई बचाउनुहुनेछ जसले उहाँमाथि केवल उहाँमाथि आफ्नो मुक्तिदाता र प्रभु भनी भरोसा गर्दछन् अब यो पाँचौं बुदा जुन चाहिँ हो उहाँमाथि अर्थात् येशू ख्रीष्टमाथि एउटा अखण्ड विश्वास राख्ने व्यक्तिलाई येशू ख्रीष्टले बचाउनु हुनेछ उहाँ मेरो मुक्तिदाता उहाँ मेरो प्रभु भनेर व्यक्तिगत रूपमा विश्वास गर्ने सबैलाई बचाउनु हुनेछ भन्ने सत्यता बुझ्नलाई केही पदहरू हामी हेर्नेछौ सबभन्दा पहिला मत्ती एघारको अठाइसमा पल्टाउ मत्ती एघारको अठाइसमा अनि हामी यहाँ तीनवटा पदहरू हेर्नेछौ जसमा चाहिँ हरेक पद हेर्दाखेरि त्यहाँ दुईवटा भाग छन् पहिलो भाग र दोस्रो भाग पहिलो भागमा चाहिँ एउटा मुक्तिको खाँचो परेको एउटा व्यक्ति भनेपछि सबैजना हो तर एउटा पापीले के गर्नुपर्छ भन्ने भाग त्यहाँ लेखेको छ दोस्रो भाग चाहिँ यदि पापीले आफ्नो भाग पूरा गर्यो भने परमेश्वरले उसलाई के गरिदिने प्रतिज्ञा गर्नुभएको छ त्यो पनि दोस्रो भाग हेर्नेछौ त्यसैले मत्ती एघार अठाइसमा लेखेको कुरा पढौ हे सबै परिश्रम गर्ने र भारीले दबिएकाहरू हो मौका आऊ अनि म तिमीहरूलाई विश्राम दिनेछु यो सुन्दर पदमा चाहिँ पापीको कर्तव्य एकातिर लेखेको छ भने अर्कोतिर पापीले आफ्नो कर्तव्य पूरा गर्यो भने उसलाई परमेश्वरको प्रतिज्ञा के छ त्यो पनि बताएको छ त्यसैले यो पदलाई राम्रोसँग हेरौँ यो पद अनुसार मुक्ति पाउनलाई एउटा पापीले के गर्नुपर्छ यहाँ लेखेको छ हे सबै परिश्रम गर्ने र भारीले दबिएकाहरू हो म कहाँ आऊ त्यसैले यो पद अनुसार पापीहरू अर्थात् परिश्रम गर्ने र भारीले दबिएकाहरूले गर्नुपर्ने एउटै काम रहेछ त्यो के हो येशु कहाँ आउनु पर्द रहेछ ऊ येशु कहाँ आउनुपर्छ त्यसैले यो पद अनुसार पापीको कर्तव्य चाहिँ के हो येशु कहाँ आउनुपर्छ म कहाँ आऊ भन्नुहोस् तर यो पदमा दोस्रो भाग पनि छ यदि पापी ख्रीष्ट कहाँ आयो भने उसलाई परमेश्वरको प्रतिज्ञा के छ यो दोस्रो भागमा लेखेको छ अनि म तिमीहरूलाई विश्राम दिनेछु त्यसैले परमेश्वरको प्रतिज्ञा छ उसले विश्राम पाउनेछ त्यसैले यो पदको दुईटा भाग देख्नु भयो पापीको कर्तव्य एकातिर छ भने परमेश्वरको प्रतिज्ञा अर्कोतिर छ त्यस्तै गरी अर्को पद पनि हामी यस्तै हेरौँ युहन्ना एकको बाह्रमा युहन्ना एकको बाह्र युहन्ना एकको बाह्रमा लेखिएको छ तर जतिले उहाँलाई ग्रहण गरे तिनीहरूलाई उहाँले परमेश्वरका सन्तान हुने अधिकार दिनुभयो अर्थात् तिनीहरूलाई जसले उहाँको नाममा विश्वास गर्दछन् यो पनि सुसमाचार को प्रतिज्ञा भएको पदमा दुईटा भागहरू छन् पहिलो र दोस्रो पहिलो भागमा चाहिँ पापीको कर्तव्य दोस्रो भागमा चाहिँ उसलाई परमेश्वरको प्रतिज्ञा अब यो पदलाई हेर्नुहोस् त पापीको कर्तव्य के छ उसले मुक्ति पाउन के गर्नुपर्छ यहाँ लेखेको छ तर जतिले उहाँलाई ग्रहण गरे जति लेखेको छ जतिले जोसुकैले एउटा पापीले उहाँलाई ग्रहण गर्यो भने भनेछ त्यसैले उसले ख्रीष्टलाई ग्रहण गर्नुपर्ने रहेछ अनि उसको कर्तव्यलाई अर्को शब्दमा पनि त्यहाँ बताएको छ बीचतिर अर्थात् तिनीहरूलाई जसले उहाँको नाममा विश्वास गर्दछन् त्यसैले एउटा पापीले प्रभु यीशुको नाममा विश्वास गर्नुपर्दछ भनेछ त्यो भए पहिलो भाग पापीको कर्तव्य के हो उसले ख्रीष्टलाई ग्रहण गर्नुपर्दछ अर्थात उसले प्रभु येशूको नाममा विश्वास गर्नुपर्दछ त्यसो गर्यो भने उसलाई परमेश्वरको प्रतिज्ञा छ यही पदमा त्यो दोस्रो भाग उहाँको प्रतिज्ञा छ त्यो चाहिँ यहाँ लेखेको छ यो नयाँको बाह्रको त्यो भाग पढ्नेछु तिनीहरूलाई उहाँले परमेश्वरका सन्तान हुने अधिकार दिनुभयो त्यो चाहिँ परमेश्वरले गर्छु भन्नुभएको छ त्यो विश्वास गर्नेलाई ख्रीष्टलाई ग्रहण गर्ने व्यक्तिलाई परमेश्वरको सन्तान हुने अधिकार उसले पाउनेछ भन्नुभएको छ म दिनेछु भन्नुभएको छ त्यसरी यो पदमा पनि दुईटा भाग रहेछ पापीले गर्नुपर्ने भाग र परमेश्वरले उसलाई दिएको दिनुभएको प्रतिज्ञा अब यो न तिनको स्वरमा पनि पल्टाउ हामी धेरै जसोलाई थाहा भएको पद हो यो यौना तिनको स्वर बाइबलको ज्यादै मिठो पद यहाँ लेखेको छ किनभने परमेश्वरले संसारलाई यस्तो प्रेम गर्नुभयो कि उहाँले आफ्नो एकमात्र जन्माइएको पुत्रलाई दिनुभयो उहाँमाथि विश्वास गर्ने कोही पनि नष्ट नहोस् तर उसले अनन्त जीवन पाओस् यो पदमा पनि दुई भाग छ पापीको कर्तव्य एकातिर उसलाई परमेश्वरको प्रतिज्ञाकोतिर पापीको कर्तव्य के हो त मुक्ति पाउनको लागि यहाँ लेखेको छ उहाँमाथि विश्वास गर्ने तिनवटा शब्द छ भनेपछि एउटा पापीले येशु ख्रीष्टमाथि अथवा परमेश्वरको पुत्रमाथि विश्वास गर्नुपर्छ भनेको छ त्यसो गर्यो भने उसलाई परमेश्वरको प्रतिज्ञा के छ कोही पनि नष्ट नहोस् तर उसले अनन्त जीवन पाओस् त्यसैले ऊ त्यो विश्वास गर्ने व्यक्ति नष्ट हुँदैन बरु उसले अनन्त जीवन पाउँदछ यति सरल छ मुक्ति पाउनको लागि अब थुप्रै अरू पदहरू पनि छन् अनि तपाईँहरूले यो पाठहरूमा घर लगेर गर्नु हुँदाखेरि यो तिनवटा चाहिँ गरिएको यहाँ हुनेछ तर अरू बाँकी बाह्रवटा चाहिँ तपाईँहरूले यस्तै पदहरू खोज्दै पहिलो भाग र दोस्रो भाग पापीको कर्तव्य यो र परमेश्वरले उसलाई दिएको प्रतिज्ञा यो भन्दै तपाईँले लेख्नुपर्ने हुन्छ है यस्तो प्रकारले थुप्रो पदहरू छ अनि यसले राम्ररी तपाईँलाई बाइबल बुझ्न यो सुसमाचारीय पदहरूलाई प्रष्ट हेर्न पनि सहायता गर्छ अब हामी चाहिँ आजको अध्ययनको विषयमा अगाडि बढ्नेछौँ त्यो चाहिँ के भने मुक्ति पाउन कतिको सजिलो छ अहिलेसम्म मुक्ति सम्बन्धी हामीले तिनवटा बुदाहरू अध्ययन गर्यौँ अस्ति नै अध्ययन गरेका थियौँ मुक्ति किन सबैलाई खाँचो छ नम्बर दुई चाहिँ हामीले हिजो अध्ययन गर्यौँ है कि मुक्ति के अरे ख्रीष्ट किन मर्न आवश्यक थियो नम्बर तिनमा हामीले हिजो अध्ययन गर्यौँ मुक्ति कसरी पाइन्छ अब आज चार नम्बर बुदामा चाहिँ हामी अध्ययन गर्दैछौँ मुक्ति पाउन कतिको सजिलो छ अनि यस अन्तर्गत हामीले चाहिँ पाँचवटा बुदाहरू हेर्न लागिरहेको छ सरस्वती बुदाहरूलाई पहिले म बताइदिन्छु है मुक्ति पाउन चाहिँ एउटा उपहार पाउन जत्तिकै सजिलो छ दोस्रोमा चाहिँ मुक्ति पाउन चाहिँ पिउन र खान जत्तिकै सजिलो छ तेस्रोमा मुक्ति पाउन एउटा ढोकाबाट भित्र पस्न जत्तिकै सजिलो छ चौथोमा मुक्ति पाउन एउटा ढोका खोल्न जत्तिकै सजिलो छ पाँचौँमा मुक्ति पाउन चाहिँ आँखाले हेर्न जत्तिकै सजिलो छ यी सबै बाइबलले बताएका कुराहरू हुन् सबभन्दा पहिला त्यसैले मुक्ति पाउन एउटा उपहार जत्तिकै एउटा उपहार पाउन जत्तिकै सजिलो छ अघि भर्खर हामी यौना एकको बारेमै थियौँ होइन त्यहाँ लेखेको छ जतिले उहाँलाई ग्रहण गरे तिनीहरूलाई उहाँले परमेश्वरका सन्तान हुने अधिकार दिनुभयो अर्थात् तिनीहरूलाई जसले उहाँको नाममा विश्वास गर्दछन् अब यौना एकको बारेमा त्यो शब्द छ जतिले उहाँलाई के गरे ग्रहण गरे ग्रहण गर्नु भनेको लिनु हो कसैले तपाईँलाई केही चिज दिँदाखेरि तपाईँले हात थापेर धन्यवाद भनेर लिनुभयो ग्रहण गर्नु भनेको त्यति हो एफसी दुईको आठमा पनि जाउँ जतिले उहाँलाई लिए एउटा उपहारलाई जत्तिकै अनि मुक्ति चाहिँ उपहार नै हो भनेर समेत भनिएको छ अर्थात् परमेश्वरको दान हो अर्को शब्दमा अनि एफसी दुईको आठ पदमा लेखेको छ किनकि विश्वासद्वारा अनुग्रहले तिमीहरूले मुक्ति पाएका छौ अनि यो तिमीहरू आफैबाटको होइन यो परमेश्वरको दान हो अब एकछिन विचार गर्नुहोस् त तपाईँलाई कसैले उपहार एउटा दिन्छ भने तपाईँले के त्यसको निम्ति केही पैसा दिनुपर्छ उसलाई केही दाम तिर्नुपर्छ उपहारको लागि पर्छ होला कसैले तपाईँलाई चाहिँ मैले तपाईँलाई एउटा उपहार ल्याइदिएको छु एउटा किनेर उपहार ल्याइदिएछु भनेपछि तपाईँले के उसलाई पैसा दिनुपर्छ पर्दैन है। उपहार भनेको एउटा सित्तैमा दिइने कुरा हो। यहाँ लेखेको छ मुक्ति चाहिँ परमेश्वरको दान हो। एफसी 2:8 भनेपछि मुक्तिको निम्ति हामीले दाम तिर्नुपर्छ त? पर्दैन। हाम्रो मुक्तिको निम्ति कसले दाम तिर्नु भयो? पहिलो कोरिन्थी 6:20 हामी पढ्नेछौँ। पहिलो कोरिन्थी 6:20 त्यहाँ लेखिएको छ, किनकि तिमीहरू दाम तिरेर किनिएका हौ, यसकारण आफ्नो शरीर र आफ्नो आत्मामा परमेश्वरको महिमा गर जो परमेश्वरका हुन्। यहाँ लेखेको छ दाम तिरेर तिमीहरू किनिएका हौ। कसले तिरिदिनुभयो दाम? पहिलो पत्रुस 1 पनि जाउँ। पहिलो पत्रुस 1:18 र 19 पदमा हामीले यसरी लेखेको पाउँछौ, तर निर्दोष र निष्कलङ्क थुमाको रगत अर्थात ख्रिस्टको बहुमूल्य रगतद्वारा छुटकारा पाएका हौ। पढ, यो पदमा बताएको छ कि येशु ख्रिस्ट एउटा थुमा हुनुहुन्छ, परमेश्वरबाटको थुमा। थुमा भनेको बलिदानमा चढाइने एउटा पशु। तर येशु ख्रिस्ट चाहिँ एउटा मानिस भएर आउनुभयो, तर एउटा बलिदान चढाइने पशु जस्तै उहाँ मर्नुभयो। थुमाको रगत बगाइयो जब क्रुसमा उहाँ झुन्डिनु भयो। अनि उहाँ कस्तो थुमा भनेको छ भने निर्दोष थुमा, उहाँको कुनै पाप थिएन। उहाँ निष्कलङ्क थुमा, उहाँमा कुनै पनि अधर्म थिएन। निर्दोष र निष्कलङ्क थुमाको रगत बगाइयो। अनि के बताएछ भने उहाँको यो रगतको बारेमा, यो चाहिँ ख्रिस्टको बहुमूल्य रगत भनेछ, धेरै मूल्य पर्ने, यसको मूल्य नाप्नै नसक्ने। अनि यो मूल्य किन तिरियो भनेछ भने हामीलाई छुटकारा दिनलाई, अर्थात हामीलाई छुटकारा दिनको लागि येशु ख्रिस्टले एउटा दाम तिर्नु पर्यो। त्यो दाम चाहिँ उहाँको आफ्नै बहुमूल्य रगत हो भनेको छ। त्यसैले हामीलाई मुक्ति दिलाउनको लागि एउटा दाम त तिर्नु पर्या थियो, तर त्यो हामीले तिरेको दाम होइन, ख्रिस्टले तिर्नुभयो उहाँको रगत बगाएर। त्यसै गरी तपाईँलाई पनि कसैले उपहार दिँदाखेरि तपाईँले त पैसा तिर्नु पर्दैन उसलाई, तर जसले तपाईँलाई त्यो उपहार ल्याइदियो उसले त पैसा तिरेर ल्याएको हुन्छ नि पसलमा। त्यसै गरी हाम्रो मुक्तिको दाम हामीले तिर्ने होइन, हामीले तिर्न नसक्ने मूल्य, यो बहुमूल्य रगतद्वारा किनिएको यो मुक्ति हो। अनि हामीलाई चाहिँ यो परमेश्वरले दिनुहुन्छ, अनि हामीले चाहिँ यो दान स्वरूप, उपहार स्वरूप हामीले लिनुपर्छ। जतिले ग्रहण गरे, जतिले लिए, अर्थात् जतिले विश्वास गरे भने छ, त्यो विश्वास गर्नुलाई चाहिँ उपहार लिनु जत्तिकै सजिलो छ भनेको छ। अनि यसको लागि कुनै दाम तिर्न सक्दैनौ वास्तवमा। प्रेरित 8 पल्टाउनुहोस् त। एकचोटि एकजना मान्छेले दाम तिर्न खोजिरहेको थियो, ल यी मेरो यहाँ म केही पैसा दिन्छु मलाई पनि देऊ भन्दै थियो एकजनाले। प्रेरितको 8:00 यहाँ लेखिएको छ, र 18-20 पदमा, प्रेरित 8:18 लेखेको छ, अनि जब सिमोनले प्रेरितहरूका हात राखिएकोले पवित्र आत्मा दिनुभएको देख्यो, तब त्यसले उनीहरूलाई यसो भन्दै पैसा टक्रायो, मलाई पनि यो अधिकार दिनुहोस् र जसमाथि म हात राखोला उसले पवित्र आत्मा पाओस्। 20 पद, तर पत्रुसले त्यसलाई भने, तिम्रो पैसा तिमी सँगै नाश होस्, किनकि परमेश्वरको दान पैसाद्वारा किनिन सक्छ भनी तिमीले सोचेका छौ। तर परमेश्वरको दान पैसाद्वारा किन्न सकिँदैन, यो आफ्नो शक्तिले हामीले कमाउन सक्दैनौ, यसलाई केवल हामीले लिन मात्र सक्छ, ग्रहण गर्न मात्र सक्छ। परमेश्वरको सत्यको वरदान अनन्त जीवन, यो चाहिँ उहाँको पुत्र येशु ख्रिस्टमा छ। अनि जसले पुत्र येशु ख्रिस्टलाई लिन्छन् उनीहरूले उपहार पाउँछन्। पहिलो योहन्ना 5:11 ज्यादै स्पष्ट छ, यो उल्लेख गरेको पद यहाँ छ, पहिलो योहन्ना 5:11, अनि गवाही यही हो, अर्थात् परमेश्वरले भन्नुभएको कुरा यही हो गवाही, परमेश्वरले हामीलाई अनन्त जीवन दिनुभएको छ र यो जीवन उहाँको पुत्रमा छ। यो पदले भन्छ परमेश्वरले एउटा दान दिनुभएको छ सबै मान्छेलाई, सबै मानिसले लिन सक्ने गरिकन, लिऊ म दिँदैछु तिमीहरूलाई भन्नुभएको छ। यो दान के हो? अनन्त जीवन हो, मुक्ति हो। तर यो अनन्त जीवन भन्ने मुक्ति उहाँले कहाँ दिनुभएको छ भने उहाँको पुत्र येशूमा दिनुभएको छ। भनेपछि पुत्र येशू ख्रिस्टलाई लिनेले चाहिँ यो दान पाउँछन्, पुत्र येशूलाई नलिनेले दान पाउँदैन। त्यसैले यहाँ 12 पदमा भनेको छ, जससँग पुत्र हुनुहुन्छ उसित जीवन छ, जससँग परमेश्वरको पुत्र हुनुहुन्न उसित जीवन छैन। त्यसैले मुक्तिको दान प्रभु येशू ख्रिस्टलाई लिएर उहाँलाई ग्रहण गरेर पाइन्छ। त्यसैले यो परमेश्वरको प्रेमको उपहार रहेछ यो मुक्ति। अनि यो मुक्ति पाउनलाई एक व्यक्तिले चाहिँ एक चीजलाई होइन तर एउटा व्यक्तिलाई नै ग्रहण गर्नुपर्ने रहेछ। यो मुक्ति पाउनलाई एउटा पापी व्यक्तिले अर्को एक व्यक्तिलाई ग्रहण गर्नुपर्छ। यो व्यक्ति चाहिँ को हो भने यौना तीनको स्वरूपमा लेखेको छ, किनभने परमेश्वरले संसारलाई यस्तो प्रेम गर्नुभयो, उहाँले प्रेमको एउटा दान दिनुभयो, उहाँले आफ्नो एकमात्र जन्माइएको पुत्रलाई दिनुभयो भने चाहिँ हेर्नुहोस् त उपहार हो नि त। उहाँले आफ्नै पुत्रलाई दिनुभयो अनि जतिले यो उपहार उहाँको पुत्र येशु ख्रिस्ट अद्वितीय पुत्र येशु ख्रिस्टलाई ग्रहण गर्छन् लिन्छन् उनीहरूले मुक्ति पाउँछ। त्यसैले व्यक्तिगत रूपमा यो दानलाई लिनुपर्छ, हो सबैको लागि हो भनेर मात्रै पुग्दैन, लिनै पर्छ। उसले चाहिँ व्यक्तिगत रूपमा आफ्नो निम्ति ग्रहण गर्नुपर्छ अनि परमेश्वरले आफ्नै पुत्रलाई अनुमोल उपहारको रूपमा दिनुभएको छ। अनि यसको सट्टा भर्नाको रूपमा हामीले केही पनि दिन सक्दैनौँ उहाँ, किनभने यो यति बहुमूल्य छ। यसको सटोमा केवल हामीले आभारी हुँदै हाम्रो जीवनभर उहाँलाई धन्यवाद दिन सक्छौ। त्यसैले दोस्रो कोरिन्थी 9:15 यसरी लेखेको छ, दोस्रो कोरिन्थी 9:15 यो उहाँको वरदान यो उपहार यति ठुलो छ कि यसलाई यसरी बयान गरेको छ। परमेश्वरलाई दोस्रो कोरिन्थी 9:15 परमेश्वरलाई उहाँको बयान गरेर नसकिने दानका निम्ति धन्यवाद होस्। परमेश्वरलाई उहाँको बयान गरेर नसकिने दान यो मुक्तिदान येशु ख्रिस्ट उहाँकै पुत्र पठाउनु भएको हाम्रो निम्ति दिनुभएको यो वास्तविकता चाहिँ बयान गरेर नसकिने परमेश्वरको दान हो। यसको निम्ति हामीले गर्न सक्ने एउटै कुरा हो धन्यवाद प्रभु भन्न सक्छौँ। तर जसले यसो गर्दैनन् उनीहरूले यो दान पाउँदैनन्, नष्ट हुन्छन् उनीहरू। त्यसैले मुक्ति पाउनलाई गाह्रो छ, मुक्ति पाउन एउटा उपहार पाउन जत्तिकै सजिलो छ। दोस्रो कुरा अब मुक्ति पाउन पिउन र खान जत्तिकै सजिलो छ। सायद आज बिहान पनि केही चिया बिस्कुट पिउनु भयो खानु भयो सजिलो थियो, केही गाह्रो भएन है। बिहान उठ्न सक्छ आज पनि खानु पर्यो कति गाह्रो होला भनेर भन्नुभएन तपाईँले होइन, रोटी पनि खानु भयो यति सजिलो छ दिनहुँ गरिरहन्छ। अनि मुक्ति पाउन पनि यत्तिकै सजिलो छ वास्तवमा हाम्रो लागि। योना 6:35 हामी यो हेर्छौँ, योना 6:35 परमेश्वरले मुक्ति पाउनलाई गाह्रो बनाउनु भएको छैन, एउटा उपहार पाउनलाई गाह्रो बनाउनु भएको छैन, पिउन खान जत्तिकै सजिलो बनाउनु भएको छ। योना 6:35 लेखेको छ, अनि येशूले तिनीहरूलाई भन्नुभयो जीवनको रोटी म नै हुँ, जो मका आउँछ ऊ कहिले भोकाउने छैन अनि जसले म माथि विश्वास गर्छ ऊ कहिले तिर्खाउने छैन। जीवनको रोटी को हुनुहुन्छ? यो पद अनुसार प्रभु येशु ख्रिस्ट हुनुहुन्छ जीवनको रोटी। अनि यहाँ यो पद अनुसार यहाँ भनेको छ विश्वासमा येशुका आउने व्यक्ति कहिले के हुने छैन भोकाउने छैन र उहाँमाथि विश्वास गर्ने व्यक्ति कहिले तिर्खाउने छैन। खाने र पिउने कुरा जतिकैसँग तुलना गर्दै हुनुहुन्छ। अब तर के प्रभु येशुले यहाँ शारीरिक भोजन शारीरिक पेय पदार्थको कुरा गर्नुभएको र होइन है, हामीलाई सबैलाई थाहा छ यो त आत्मिक कुरा गर्दै हुनुहुन्छ प्रभु येशुले। योना 6:54 पनि हेर्नुहोस् त, जसले मेरो शरीर खान्छ र मेरो रगत पिउँछ ऊसँग अनन्त जीवन छ अनि अन्तिम दिनमा म उसलाई बौराएर उठाउनेछु। अब एकचोटि यसलाई 6:40 पनि तुलना गरौँ त, के प्रभु येशूले साँच्चै नै उहाँको शरीर खाने उहाँको रगत पिउने कुरा गर्नुभयो र? अब 6:40 हेर्नुहोस् है, अनि मलाई पठाउनु हुनेको इच्छा यो हो हरेक जन जसले पुत्रलाई देख्छ र उनीमाथि विश्वास गर्छ उनले अनन्त जीवन पाओस् अनि म उसलाई अन्तिम दिनमा बौराएर उठाउनेछु। 54 पनि यसो यसो गर्यो भने म अन्तिम दिनमा बौराएर उठाउनेछु भन्नुभएको छ, 40 पनि यसो गर्यो भने म अन्तिम दिनमा बौराएर उठाउनेछु भन्नुभएको छ, 54 चाहिँ मेरो शरीर उसले खानुपर्छ मेरो रगत पिउनुपर्छ भन्नुभएको छ भने 40 चाहिँ उसले म माथि विश्वास गर्नुपर्छ भनेर छ। त्यसैले उहाँको शरीर खानु र रगत पिउनु भनेको अर्थ चाहिँ के रहेछ? उहाँमाथि विश्वास गर्नु भनेको रहेछ। 47 पनि साँचो साँचो म तिमीहरूलाई भन्दछु जसले म माथि विश्वास गर्दछ उसँग अनन्त जीवन हुन्छ। त्यसैले ख्रिस्टको शरीर खानु र रगत पिउनुको अर्थ चाहिँ मान्छेको मासु खाने भनेको होइन, अनि यो प्रभु भोज लिने लिँदाखेरिको कुरा गरेको पनि होइन यहाँ, तर यसको अथवा प्रभु भोज लिँदाखेरि चाहिँ ख्रिस्टलाई खाइन्छ भनेको होइन है। रोमन क्याथोलिकहरूले त्यस्तो सिकाउँछ, त्यो रोटी चाहिँ उहाँको शरीरले बन्छ दाख्रस चाहिँ उहाँको रगतै बन्छ अनि हामी शरीरले खाँदैछौँ रगतै पिउँदैछौँ भनेर रोमन क्याथोलिकहरूले त्यस्तो सिकाउँछ। तर बाइबल पद के भनेको यो त यो अरू पदसँग तुलना गर्न साथ के बुझ्यो भने यो विश्वास गर्ने कुरालाई चाहिँ खानु र पिउनसँग तुलना गरेको। जसरी खान र पिउँदाखेरि व्यक्तिगत बन्छ हाम्रो आफ्नै बन्छ, हाम्रो मुखबाट भित्र जान्छ र हाम्रो शरीर भित्र जान्छ। त्यस्तै येशु ख्रीष्टलाई विश्वास गर्नु भनेको व्यक्तिगत रूपमा हाम्रो जीवनमा लिने रहेछ। अर्थ येशु ख्रीष्ट क्रुसमा मर्नुहुँदा उहाँले आफ्नो पाप रहित शरीर र अनमोल रगत हाम्रो निम्ति, हाम्रो पापहरूको निम्ति दिनुभयो भनेर विश्वास गर्नुहुन्छ। उहाँले दिनुभएको अनि हामीले चाहिँ लिनुपर्छ भनेको यो न चारमा पनि एकचोटि पल्टाउ। यहाँ पनि मुक्ति पाउन चाहिँ पिउन जतिकै सजिलो छ भनेर भन्नुभएको छ। यमुना चारको नौदेखि चौधमा सामरी स्त्रीसँग कुरा गर्दै हुनुहुन्छ। तब सामरियाकी त्यस स्त्रीले उहाँलाई भनी, तपाईँ यहुदी भएर पनि म एउटी सामरी स्त्रीबाट कसरी पानी पिउन माग्नुहुन्छ? किनभने यहुदीहरूले सामरीहरूसँग केही सम्बन्ध राख्दैन। येशूले जवाब दिएर उसलाई भन्नुभयो, यदि तिमीले परमेश्वरको दानलाई जानेकी भए र मलाई पानी पिउन देऊ भने तिमीलाई भन्ने को हो चिनेकी भए? तिमीले पो उनीसित माग्ने थियो र उनले तिमीलाई जिउँदो पानी दिने थिए। अनि यो चाहिँ उहाँले शारीरिक भौतिक पानीको कुरा गर्नुभएको थिएन, अनि यहाँ कुराकानी त्यो भएको छ। अनि चौधौँ पदमा पढ्ने छ, तेह्र पददेखि येशूले जवाब दिएर उसलाई भन्नु, यस पानीबाट, यो इनारको पानीबाट पिउने हरेक फेरि तिर्खाउनेछ, तर जसले त्यो पानीबाट पिउला जो म उसलाई दिनेछु ऊ कहिले तिर्खाउने छैन, तर जुन पानी म उसलाई दिनेछु त्यो ऊ भित्र अनन्त जीवनका निम्ति उम्रिरहने पानीको मुहान बन्नेछ। अनि प्रभु येशूले चाहिँ अनन्त जीवनको पानी दिने छु भनेर भन्नुभयो है। अब दिदी नै हामीलाई चाहिँ तिर्खा लाग्छ, हामीलाई शारीरिक भौतिक पानी त चाहिरहन्छ, अनि केही समयको लागि त्यसले चाहिँ हाम्रो तिर्खा पनि मेट्न सक्छ। तर मान्छेको सबैभन्दा गहिरो गहिरो आत्मिक खाँचोहरू र आत्मिक तिर्खा मेट्न सक्ने, जिउँदो पानी दिन सक्ने एउटै व्यक्ति चाहिँ येशु ख्रीष्ट हुनुहुन्छ। उहाँ आफैले त्यो भन्नुहुन्छ, म दिन्छु त्यो पानी। भनेपछि एउटा व्यक्तिले यो अनन्त जीवन पाउनको लागि है के गर्नु पर्दो रहेछ? अब शरीर तिर्खा मेट्न त एउटा गिलासमा पानी भरेर पिउन पर्छ, सजिलो छ है, त्यतिकै सजिलो छ भने चाहिँ अनन्त जीवन पाउनलाई येशू ख्रीष्टलाई उसले लिनुपर्छ। आफ्नो एकमात्र मुक्तिदाताको रूपमा प्रभु येशूलाई विश्वास गर्नुपर्छ। त्यही विश्वास भन्ने कुरालाई उहाँले चाहिँ विभिन्न तरिकाले सजिलो साथ बुझ्न सकिने तरिकाले बताउनु भएको। दान लिन जतिकै सजिलो हो विश्वास गर्नु भनेको, पानी पिउन जतिकै सजिलो हो, रोटी खान जतिकै सजिलो हो विश्वास गर्नु भनेको। त्यसैले विश्वास गर्ने कुरा चाहिँ एकदम एउटा जटिल, बुझ्न नसकिने, एकदमै त्यस्तो कुरो होइन है। अब तेस्रो कुरा, मुक्ति पाउन चाहिँ एउटा ढोका भित्र पस्न जतिकै सजिलो छ। यो नदसको नौ पदमा हामी पढ्छौँ, आज तपाईँ यो कोठाभित्र ढोकामा पस्दाखेरि है कोही पनि अप्ठ्यारो मान्नु भएन, ला आज ढोकाबाट भित्र पस्नुपर्छ भनेर आतिनु भएन है, सोच्दा पनि सोच्नु भएन, सबै भित्र आउनु भयो है, यति सजिलो छ। अनि यहोन्ना दसको नौमा भनेको छ, मुक्ति पाउनु पनि यतिकै सजिलो छ। यहोन्ना दसको नौ, ढोका मनै हो, कोही मबाट भित्र पस्यो भने उसले मुक्ति पाउनेछ, अनि भित्र र बाहिर जानेछ, अनि खर्क पाउनेछ। अब ढोका भित्र पस्नु भनेछ, तर मुक्ति पाउने एउटा व्यक्तिले कुन चाहिँ ढोका भित्र पस्नुपर्छ? यहोन्ना दसको नौ भनेछ, ढोका मनै हो, येशू ख्रीष्टै हुनुहुन्छ त्यो ढोका। येशू ख्रीष्टमा विश्वास गर्नु चाहिँ एउटा ढोकाभित्र पस्न जतिकै सजिलो छ। तै पनि हामी मत्ती सात अध्यायमा पल्टाउँदाखेरि के पर्छ भने, यो ढोकाबाट भित्र पस्नेहरू त थोरै मात्र हुन्छन्, थोरै मात्र यो जीवनको ढोका प्रभु येशू ख्रीष्ट भएर उनीहरू पस्छन्। मत्ती सातको तेह्र र चौधमा यो लेखेको छ, सानो ढोकाबाट भित्र पस्छ किनकि विनाशमा पुर्याउने ढोका फराकिलो हुन्छ र बाटो चाहिँ चौडा हुन्छ, अनि त्यसबाट भित्र पस्नेहरू धेरै हुन्छन् किनभने जीवनमा पुर्याउने ढोका साँगुरो र बाटो पनि साँगुरो हुन्छ, अनि यो भेट्टाउने थोरै हुन्छन्। उनीहरूले मुक्ति पाउनको लागि येशु ख्रीष्टलाई विश्वास गर्दैन, यद्यपि विश्वास गर्न सजिलो काम हो। उनीहरू बरु आफ्नै कमाईले सगरमाथा चढ मुक्ति पाउनेछु भन्यो भने यत्तिकै ओइलो लाग्छन् होला, तर येशू ख्रीष्टमा विश्वास गरेर मुक्ति पाउँछन् पाउनेछौ भन्दाखेरि चाहिँ भन्छ। मानिसको शारीरिक घमण्ड छ एउटा, अनि प्रभु येशूमा आउँदैन। अब चौथो कुरा, मुक्ति पाउने एउटा ढोका खोल्न जतिकै सजिलो छ, ढोका पस्न जतिकै सजिलो छ, ढोका खोल्न जतिकै पनि सजिलो छ। प्रकाश तिनको बिसमा हामी पढ्नेछौँ, प्रकाश तिनको बिसमा प्रभु येशू ख्रीष्ट ढोकामा उभिएर यहाँ के गर्दै हुनुहुन्छ? यहाँ लेखेको छ, हेर म ढोकामा उभिन्छु र ढक ढके आउँछु, कसैले मेरो स्वर सुन्यो र ढोका खोल्यो भने म उसका भित्र आउनेछु र उसँग भोजन खानेछु अनि उसले मसँग खानेछ। प्रभु यीशु ढोकामा उभिएर ढकढकाउँदै हुनुहुन्छ। ढकढकाउनुको मतलब कोही भित्र आउन चाहिरहेछ, उहाँ भित्र आउन चाहनुहुन्छ। यस पद अनुसार अब एउटा पापीले गर्नुपर्ने दुईटा कामहरू के रहेछ? पहिलो काम त यहाँ लेखेको छ, कसैले मेरो स्वर सुन्यो भने। एक चाहिँ उसले प्रभु यीशुको स्वर सुन्नुपर्ने रहेछ, उहाँको वचन सुन्नुपर्ने रहेछ। नम्बर दुई चाहिँ उसले ढोका खोल्यो भने भनेछ, उसले आफ्नो ढोका खोल्नुपर्ने रहेछ। यदि एउटा पापीले यो दुईटा कामहरू गर्यो भने ख्रिस्टले उसलाई एउटा प्रतिज्ञा दिनुभएको छ, के भने म उसका भित्र आउनेछु र उससँग भोजन खानेछु अनि उसले मसँग खानेछ। यो भोज खानु, यो भोजन खानु भन्ने वाक्यांशले चाहिँ प्रभु येशूसित हुने विश्वासको, विश्वासीको घनिष्ठ सम्बन्धलाई जनाउँदछ। मुक्तिको निम्ति प्रभु येशू ख्रीष्टलाई जतिले पुकार गर्छ, हरेकलाई बचाउन प्रभु येशू तत्पर र इच्छुक हुनुहुन्छ, ढोका नै हुनुहुन्छ, उति नजिक हुनुहुन्छ, ढोका खोल्नु मात्र पर्छ। त्यसैले रोमी दासको 13 लेखेको छ, रोमी दासको 13, किनकि प्रभुको नाम पुकार्ने हरेकले मुक्ति पाउनेछ। मुक्ति पाउन एउटा ढोका खोल्न जत्तिकै सजिलो छ। पाँचौंमा चाहिँ मुक्ति पाउन हेर्न जत्तिकै सजिलो छ, हेर्न जत्तिकै, हेर्न त केही गाह्रो कुरो छैन है, तर त्यही लेखेको छ बाइबलमा। योहन्ना 3:14 हामी पल्टाउने छ, योहन्ना 3:14 प्रभु येशूले भन्दै हुनुहुन्छ, अनि जसरी मूसाले उजाड स्थानमा साँपलाई उचाले त्यसरी नै मानिसका पुत्र पनि उचालिनु पर्दछ, यसैले कि उहाँमाथि विश्वास गर्ने कोही पनि नसुनोस् तर उसले अनन्त जीवन पाओस्। प्रभु येशूले पुरानो नियमको एउटा घटनालाई यहाँ उल्लेख गर्दै हुनुहुन्छ। त्यसैले एकचोटि त्यो पुरानो नियमको घटना पनि हामीले पढ्नु पर्यो। मूसाले उजाड स्थानमा साँप उचाल्ने भनेको के हो, के उचालेको थियो मूसाले, अनि किन यसो गरेको थियो? गन्तीको 21 अध्यायमा हामी यो पढ्छौ, पुरानो नियमको गन्ती भन्ने पुस्तक 4:9 पदमा यहाँ बताइएको छ, इजरायलहरू एउटा यात्रामा थिए, यो यात्रामा चाहिँ उनीहरू एउटा उजाड स्थानमा थिए भनेको बसोबास नभएको ठाउँमा, इजरायलहरूको यो लाखौंको भीड़को यात्रा गर्ने क्रममा उनीहरूलाई चाहिँ सिधा बाटोको सट्टामा एउटा घुमौरो बाटो भएर जानु पर्यो, किनभने बाटोमा अर्को एदोमीहरू थिए अनि उनीहरूले चाहिँ आफ्नो देशबाट उनीहरूलाई कुल्चेर जान दिन्न भने, त्यसैले उनीहरू फेरो मारेर जाँदाखेरि चाहिँ उनीहरूलाई एकदमै मनमा चाहिँ खिन्न लाग्यो, गनगनाउन पनि थाल्यो, बेकार भयो यस्तो लामो बाटो जानु पर्यो, कहिले भएको छ त्यस्तो यात्रामा जाँदाखेरि जाम भएर लामो बाटो जानुपर्ने होला होइन, हिँडेर जानुपर्ला होइन, अनि यो गनगनाएको बेलामा चाहिँ परमेश्वरले उनीहरूलाई एउटा दण्ड दिनुभयो, अनि त्यही सन्दर्भमा चाहिँ साँप, पित्तलको साँपलाई उचाल्नु परेको थियो मूसाले। अब यो पढ्नेछ गन्ती 21:4, तिनीहरू इजरायलहरू एदोम देशलाई फेरो मारेर जान भनी भोर पर्वतबाट लाल समुद्रको बाटो भएर गए, तर यात्राको कारण मानिसहरू साह्रै अधीर बने, धैर्य गर्न सकेनन्, तब तिनीहरूले परमेश्वर र मूसाको विरूद्धमा यसो भन्न लागे, यस उजाड स्थानमा मर्न हामीलाई तपाईँहरूले किन मिश्र देशबाट जानुभयो, यहाँ रोटी छैन, यहाँ पानी पनि छैन, यस तुच्छ खानेकुरादेखि त हामीलाई वाक्कै लागिसक्यो, उनीहरूले परमेश्वरले दिइरहनु भएको स्वर्गीय रोटी मन्ना पाएर उनीहरूले त्यसको लागि खनजोत गर्नु पर्दैन थियो, बाली काट्नु पर्दैन थियो, केही पनि गर्नु पर्दैन, तर त्यसको लागि अधन्यवादी भए, यो जाब रोटी खाना खाएर हामीलाई वाक्क लगाइसके भन्छ। छप तब परमप्रभुले ती मानिसहरूका बीचमा भिखारु सर्पहरू पठाइदिनुभयो र सर्पले मानिसहरूलाई डसे र इजरायलीहरूका धेरैजना मरे, सर्पले डसेर एक एक घुप्लु घुप्लु ढल्दैछन् उनीहरू, भिखालु सर्पहरू थिए, करेज सर्प, कोब्रा सर्प, गोमन सर्प जस्तै सम्झनुहोस् न, टोकेपछि धेरै बेर पाउँदैन थियो मान्छे, रिङ्गटा लाएर डल्छ एकछिन पछि अहिले गरेपछि मर्यो। सात पद, अनि मूसाका आएर मानिसहरूले भने, परमप्रभु र तपाईँको विरुद्धमा बोलेर हामीले पाप गरेका छौँ, उहाँले हामीबाट यी सर्पहरू हटाइदिउन् भन्ने परमप्रभुलाई प्रार्थना गर्नुहोस् भनेर चाहिँ मूसासँग बिन्ती गर्छ, मूसा मूसा हामीले चाहिँ गल्ती गर्यो, हामीले यसो भन्नु हुँदैन थियो, यो सर्पले हामी मर्न थाल्यौँ, हामीलाई बचाओ, परमेश्वरसँग प्रार्थना गरिदियो, तिमीले प्रार्थना गर्यो भने चाहिँ परमेश्वरले सुन्नुहुन्छ भनेर मूसासँग बिन्ती चढाउन थाल्छ। उनीहरू पशुपापी चाहिँ भएको छ, किनभने सर्पले टोक्न थाल्यो होइन, उनीहरूलाई मर्नु मन छैन। तब मूसाले ती मानिसहरूको निम्ति प्रार्थना गरे, परमेश्वरको जवाफ सुन्नुहोस्। धेरै डर लाग्दछ। आठ पद, परमप्रभुले मुसालाई भन्नुभयो, तैले बिखालु सर्पको एउटा प्रतिमा बनाएर त्यसलाई एउटा खामामा झुन्ड्या। सर्पले डसेकाहरूले त्यसलाई हेरेपछि तिनीहरू बाँच्नेछ। नौ पद, तब मुसाले एउटा काँसाको भनेको पित्तलको सर्प बनाएर त्यसलाई एउटा खामामा झुन्ड्याए। सर्पले डसेका सबैले काँसाको सर्पलाई हेरेपछि बाँचे। याद गर्नुहोस् यहाँ के भइरहेको छ, मुसालाई भने बमोजिम मुसाले एउटा खम्बा लिन्छ अनि त्यो खम्बामा एउटा चिज झुन्डाइदिएछ। त्यो चिज चाहिँ के भने एउटा सर्प, तर पित्तलको मात्र, एउटा प्रतिमा। जुन सर्पले मानिसहरूलाई डसेर मारिदिएको थियो त्यही चिजलाई चाहिँ उहाँले झुन्ड्याइदिनु भयो। अनि त्यो झुन्ड्याएको कुरालाई हेर्दाखेरि चाहिँ हेरेपछि त्यो टोकेर मर्न लागेको, जिउ सुन्निसकेको, मर्नै लागेको, चाहे बच्चा होस्, चाहे वृद्धा होस्, जवान होस्, जोसुकै, अन त हेर्नु मात्र पर्थ्यो। ऊ ढलिरहेछ, टाउको मात्र फर्काएर हेर्नु पर्थ्यो अनि त्यो चाहिँ सबैले देख्न सकियोस् भनेर माथि उचालिएको छ खम्बामा, होइन? हेऱ्यो भने बाँच्यो। अचम्मको कुरा परमेश्वरले यहाँ गर्नु, परमेश्वरलाई कुनै कुरा पनि असम्भव छैन। तर यो घटना प्रभु यीशुले भन्नुहुन्छ यो त म क्रुसमा उचालिने घटनाको चित्र हो भन्नुभयो। जसरी मूसाले उजाड स्थानमा सर्पलाई उचाले, त्यसरी नै म पनि उचालिनु पर्छ क्रुसमा भन्नुभयो, ताकि जतिले मलाई विश्वास गर्छन्, भनेको जतिले मलाई हेर्छन्, यहाँ सर्पलाई हेरे जस्तै मलाई हेर्नुपर्छ। किनभने जब क्रुसमा प्रभु यीशु उचालिनु भयो नि, तपाईँ र मलाई टोकेर मारिरहने पापलाई पनि त्यहाँ झुन्ड्याएको हो। प्रभु यीशुले बोक्नु भएको हाम्रो पाप, त्यसले हामीले हेर्नुपर्छ उहाँले मेरो पाप बोक्नु भयो भनेर। अनि जब उहाँलाई यसरी हेरिन्छ र विश्वास गरिन्छ, हामी बाँच्छौँ, यति सजिलो छ मुक्ति पाउनु। त्यसैले योहन्ना तीनमा हामी फर्केर जाउँ है। योहन्ना तीन अध्याय चौधो पद फेरि पढौँ। अब प्रभु यीशुले त्यो घटनालाई बताउँदै हुनुहुन्छ, अनि जसरी मूसाले चौध पद तिनको चौध, जसरी मूसाले उजाड स्थानमा साँपलाई उचाले, त्यसरी नै मानिसका पुत्र पनि उचालिनु पर्छ, त्यसरी नै म मारिनु पर्छ, उचालिनु पर्छ क्रुसमा। पन्ध्र पद, किन? यसैले कि उहाँमाथि विश्वास गर्ने, उहाँलाई हेर्ने, उहाँमाथि विश्वास गर्ने कोही पनि नष्ट नहोस् तर उसले अनन्त जीवन पाओस्। पापले डसेर मरिरहेकाहरू कोही पनि नमरोस् तर मलाई हेरेर त्यो पापबाट मुक्ति पाओस् र उसले अनन्त जीवन पाओस्। सोह्र पद, किनभने परमेश्वरले संसारलाई यस्तो प्रेम गर्नुभयो कि उहाँले आफ्नो एकमात्र जन्माएको पुत्रलाई दिनुभयो, उहाँमाथि विश्वास गर्ने कोही पनि नष्ट नहोस् तर उसले अनन्त जीवन पाओस्। सुन्दर पद चाहिँ त्यही उजाड स्थानको सर्पको घटनाको सन्दर्भमा बताउनु भएको रहेछ निकोदेमसमा। अब त्यसैले हामी यसबाट सजिलो साथ बुझ्दछौ कि मुक्ति पाउनलाई केवल हेर्नुपर्छ। यो अर्को ठाउँमा पनि हेर्नुहोस् हामी यसैया 45 यसैया 45 को 22 पदमा हामी पढ्छौ, परमप्रभु बोल्दै हुनुहुन्छ, यसैया 45:22, म तिर फर्क र उद्धार पाओ, यस पृथ्वीका सबै पल्लो छेउका हो, किनकि म परमेश्वर हुँ र अर्को अथवा अरू कोही छैन। अब यो पदमा म तिर फर्क भन्ने शब्द प्रयोग भएको छ, अनि यो फर्क भन्ने शब्द चाहिँ यो युरु भाषामा चाहिँ अनुहार भन्ने शब्दबाट आउँदछ, अनुहार है। त्यसैले अक्षर शब्द यो पदले के भन्दैछ भने तिम्रो अनुहार म तिर फर्क। अब कसैतिर तपाईँको अनुहार फर्काउनु भनेको त उसलाई हेर्नु भनेको हो, मतिर हेर भन्ने हुनुहुन्छ अर्को भाषामा, मलाई हेर। त्यसैले अङ्ग्रेजी बाइबलमा चाहिँ लुक अन्टु मी भनेछ, मलाई हेर भन्ने हुन्छ, मतिर फर्क किन र उद्धार पा, मुक्ति पाउनलाई मलाई हेर भन्ने हुन्छ, अर्को शब्दमा मलाई विश्वास गर भन्ने हुन्छ। जसरी पित्तले साँपलाई हेर्नेहरू सबै बाँचे नि, त्यसरी नै क्रुसमा उठाइनु भएको मानिसको पुत्रलाई हेर्नेहरू पनि सबै बाँच्नेछन्। जब कुनै मानिसले कलवरी क्रुसलाई हृदयदेखि विवेकको आँखाले, विश्वासको आँखाले हेर्दछ है, उहाँ यीशु मेरो लागि मर्नुभयो, उहाँले मेरो पाप बोक्नुभयो, म मर्नु पर्ने थियो, मेरो सट्टामा उहाँ त्यहाँ दण्डमा पर्नुभयो भनेर जब उहाँलाई हेर्दछ, त्यो मानिस नष्ट हुँदैन, उसले अनन्त जीवन पाउँछ। अनि यो ठाउँमा पनि त्यही कुरा भन्दैछ, मतिर फर्क र मुक्ति पा। त्यसैले यो भन्दै हुनुहुन्छ हाम्रो नानीहरूले पनि एउटा मिठो कोरस गाउने गर्छन्, येशुजीलाई हेर, थुमालाई हेर, उनले मात्र तिमीलाई बचाउन सक्छन् येशूजीलाई हेर। त्यसले हामीले यहाँ पाँचवटा बुझाइ हेर्यौँ, मुक्ति पाउन कतिको सजिलो छ। पहिलो त हेर्यौँ मुक्ति पाउन एउटा उपहार पाउन जत्तिकै सजिलो छ। अर्को हेर्यो हामीले मुक्ति पाउन चाहिँ पिउन र खान जत्तिकै सजिलो छ। अर्को हामीले हेर्यौँ मुक्ति पाउन चाहिँ एउटा ढोकाबाट भित्र पस्न जत्तिकै सजिलो छ। अनि हेर्यौँ मुक्ति पाउन एउटा ढोका खोल्न जत्तिकै सजिलो छ। अनि अन्तिममा हेर्यौँ मुक्ति पाउन एउटा हेर्न जत्तिकै सजिलो छ, फनक फर्केर। त्यसैले परमेश्वरले मुक्ति पाओस् भनेर यो संसारको लागि उपलब्ध गरिदिनु भएको होइन, सबै मान्छेले भेट्टाउन सक्ने दूरीमा राखिदिनु भएको। एउटा बालकले, एउटा वृद्धले, एउटा मर्नै लागेको एउटा रोगी जो अस्पतालको बिस्तारामा चाहिँ अन्तिम सास फेर्न लागेछ, उसले पनि पाउन सकियोस् भनेर यति सजिलो बनाइदिनु भएको। किनभने यो त उपहार हो, केवल उसको हृदयले यो चाहनुपर्छ, आफ्नो पाप महसुस गर्नुपर्छ। त्यो त हामीले अस्ति नै अध्ययन गर्छ, आफ्नो खाँचो महसुस नगरेसम्म कोही मान्छेले लिनै लिँदैन। जस्तो कि तपाईँलाई भनौँ, यहाँ काठमाडौँबाट चाहिँ एउटा हस्पिटलका मान्छेहरू आएर चाहिँ हेर्नुहोस् एउटा नयाँ अस्पताल हामीले खोलेको छौँ, हाम्रो सबै सामानहरू चाहिँ जापानदेखि ल्याएको हुन्, अनि यो नयाँ अस्पतालमा चाहिँ हामीले उद्घाटन स्वरूप चाहिँ सित्तैमा चाहिँ हामीले चाहिँ चिरफार गरिदिन्छौँ, सित्तैमा हामी चाहिँ अपरेसन गरिदिन्छौँ। तपाईँलाई चाहनुभयो भने तपाईँको टाउको चिरिदिन्छौँ अनि फेरि सिलाइदिन्छौँ, अनि तपाईँको गिडी पनि चिर्दिन्छौँ फेरि सिलाइदिन्छौँ होइन, तपाईँले चाहनुभयो भने तपाईँको पेट पनि चिर्दिन्छौँ, एक पैसा पर्दैन, आउनुहोस् आउनुहोस् भनेर यहाँ विज्ञापन ठुल्ठुलो राखेर। अनि तपाईँलाई चाहिँ सित्तैमा अस्पताल पनि पुर्याइन्छ, तपाईँलाई दुई हप्ता तिन हप्ता कति लाग्छ तपाईँको सिलाएपछि निको हुन, त्यो पनि फ्री है, खाना पनि फ्री है, अनि बिस्तारा पनि एकदमै हाई क्लास है, एकदम राम्रो कोठामा तपाईँलाई राखिनेछ। अनि यहाँ सित्तैमा भनेर यहाँ ठुलो ठुलो तुल टाँग्यो भने कतिजना जान्छ उनीहरू, तपाईँ जानुहुन्छ होला। अब तपाईँलाई सघाउन आएर आउनुहोस् आउनुहोस् अर्जुन भाइ, तपाईँलाई पनि यो राम्रो अपरेसन छ, जापानिज डक्टरले गर्छ, एकदम राम्रो हुन्छ तपाईँको स्वास्थ्य सबै सिलाएपछि भन्नुभयो भने तपाईँले के भन्नुहुन्छ होला, खै मलाई रोगै लागेको छैन किन जाने भन्नुहुन्छ होला तपाईँलाई। आफ्नो खाँचो महसुस नगरेसम्म होइन त्यो उपहार त्यो सित्तैमा दिने कुराको मतलबै हुँदैन, हामीलाई खाँचो छैन। त्यसैले यहाँ मुक्ति पाउन सजिलो छ, तर समस्या के भने मान्छेहरूले आफ्नो खाँचो महसुस गरे हुँदैन। त्यसैले सुसमाचार जहिले पनि सुनाउँदाखेरि तपाईँले यो पाउनुहुन्छ त्यो पाउनुहुन्छ भनेर भनिरहेर केही फाइदै छैन। उसले भन्छ नि अनन्त जीवन पाउँछ अरे, आफ्नो सेवा पाउँछ अरे, के हो के हो, स्वर्ग जान पाउँछ अरे, है कसले देखाएको छ भनेर उसको मनमा सोचिरहन्छ होइन, राम्रो त राम्रो हो भन्ला मुखले, तर उसको खाँचो देखाइदिनुपर्छ। त्यसैले हामीले एउटा छुट्टै क्लास पुरै अध्ययन गराएको थियौँ, किन मुक्तिको खाँचो छ सबै मान्छे, ऊ पापी छ भनेर देखाइदिनुपर्छ परमेश्वरको वचनमा, दुष्ट छ, हराएको छ, मरेको छ, उसलाई ठुलो खाँचो छ। अनि त्यो भाग बुझ्यो भने त अब के गर्नुपर्छ मुक्ति पाउनुभन्दा त सजिलो छ है, एकैछिनमा बुझ्ने पनि। जस्तो कि जब उनीहरूलाई साँपले डस्न थाले है, बाँच्नलाई के गर्नुपर्छ भनेर उनीहरूलाई बताउन के गाह्रो भयो, मुसाले धेरै प्रचार गरिरहनु पर्यो, परेन उसलाई हेर भनेपछि एउटा खङ्गामा उठाइदियो पित्तले छ, यसलाई हेर भनेपछि सिद्धि। त्यस्तै हो हामीले चाहिँ मानिसहरूलाई सुसमाचार बाँड्दाखेरि परमेश्वरको तरिका यही नै, पहिला चाहिँ परमेश्वरको क्रोध मान्छेमाथि आउन लागिरहेछ भनेर बताउनुपर्छ। रोमी 1:18 भनेछ, सत्यलाई अधर्ममा दबाइराख्ने सबै अभक्तिहीन के अरे भक्तिहीन र अधर्म मानिसहरूमाथि परमेश्वरको क्रोध प्रकट भएको छ। त्यो नै बुझ्न मान्छेलाई समय लाग्छ, परमेश्वर क्रोधले है परमेश्वरको प्रेम बताउनुभन्दा अगाडि त परमेश्वर क्रोध बताउनुपर्छ, अनि त्यसपछि चाहिँ उनीहरूले बुझेपछि परमेश्वरको प्रेमको उपहार बताउँदाखेरि उनीहरूलाई चाहिँ शीतल पानी जस्तै लाग्छ, तिर्खाएको लागि पानी जस्तै, भकाएको लागि रोटी जस्तै, उनीहरू चाहिँ उम्किनको लागि कहाँ कुन ढोका पस्यौँ भनिरहेको मान्छेलाई ढोका खोल्दै जस्तै हुन्छ। अनि मानिसहरूलाई परमेश्वरको पवित्र आत्माले खिच्नुहुन्छ। त्यसैले हामीले यी गुणहरू अध्ययन गरेमा छ, त्यसैले हामीले मुक्ति सम्बन्धी चारवटा बुधाहरू अध्ययन गरेर भ्यायौँ है, अनि यी कुराहरू हामीले घरिघरि दोहोऱ्याउँदैछौँ होइन, अनि परमेश्वरले तपाईँहरूलाई पनि अरूहरूलाई सुसमाचार सुनाउन अनि साथै एउटा सुसमाचार सुनेर मुक्ति पाएको व्यक्तिलाई सिकाउनका लागि यी कुराहरू तपाईँले प्रयोग गर्न सक्नुहुन्छ। प्रभुको इच्छामा अब अर्को पालि हामी के अध्ययन गर्नेछौँ भने, मुक्ति पाएकै क्षणमा एउटा विश्वासी जनले के पाउँछ? अब एकदमै यो सुन्दर अध्ययन छ, एकदम आशिषपूर्ण अध्ययन छ। उपहार त लियो, एउटा बाकसमा सुन्दर के अरे कागजले लपेटेर एउटा ठुलो बाकस तपाईँलाई दिएको छ उपहार, होइन? तपाईँले लिनुभयो, तर यहाँभित्र के छ? पायो, पाएको कुरा चाहिँ खाटमुनी राखेर गएर चढाउँदियो भने तपाईँले कहिले पत्ता लाउनुहुन्छ त्यहाँभित्र के थियो? त्यसमा भएका विभिन्न कुराहरूको तपाईँले उपभोग गर्न पाउनुहुन्छ। त्यहाँ खानेकुरा थियो कि खानुपर्ने थियो कि, होइन? त्यहाँ लाउनु पर्ने कुरा थियो कि, होइन? त्यहाँ चाहिँ कुनै एउटा मिसिन थियो कि, होइन? जुन चाहिँ राम्रो केही काम दिने बिजुलीमा जोड्नुपर्ने के चिज थियो कि, त्यो पनि थाहा पाउन यदि नखोलेसम्म। अनि धेरै विश्वासीहरूले पनि उनीहरूले सुरुमा सुसमाचार सुनेर मुक्ति पाएर पनि मुक्ति पाउन के पाइयो उनीहरूले थाहा पाएको हुँदैन। अनि परमेश्वरले चाहिँ हामीलाई सित्तैमा दिनुभएको कुराहरू हामीले जान्न सकौँ भनेर नै पवित्र आत्मा पठाउनु भएको, हामीलाई देखाइदिनु होला। अनि यो वचनमा चाहिँ हामीले पाएको कुराहरू लेखेको छ। त्यसैले मुक्ति पाएको क्षणमा विश्वासी जनले पाउने आशिषहरूको बारेमा अर्को पालि हामी अध्ययन गर्नेछौँ। यो अध्ययन चाहिँ अलि लामो हुनेछ किनकि एकदम महत्त्वपूर्ण छ, है? अनि त्यो अध्ययनको लागि हामी प्रतीक्षा गर्दै गरौँ। हुन्छ त, आजको हाम्रो बाइबल क्लास समय अन्त भएको छ। परमेश्वरलाई धन्यवाद दिँदै हाम्रो समयलाई अन्त गर्नेछौँ। आउनुहोस् हामी प्रार्थना गरौँ, अनि प्रेम भाइले हामीलाई अगुवाई गरिदिनुहुन्छ कि प्रार्थनामा।
महिमाको लागि संसारमा हरेकलाई हामी वचन हामी पार्न सक्छौँ। महिमाको लागि आशिष बाँच्छौँ ताकि समयहरूमा ताकि अध्ययनहरूमा आशिष हामी
धन्यवाद है सबैलाई। जय मसीह सर, है? क्लास कति छिटो सकिरहेको